नमस्ते अनि धेरै धेरै स्वागत छ साथी। कार्यक्रम साथीसँग मनका कुराको यो अर्को अध्याय लिएर म तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता आइसकेकी छु।
सविता जिग्रीसँगै म पनि छु। हे जिग्री, म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर मेरो तर्फबाट पनि यो चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन छ है जिग्री।
सबिन हेर न, मैले आज साथीको एउटा कोसेली बोकेर आएको छु के।
कोसेली रे? होइन, के भनेको हो के सविता जिग्री तिमीले? कोसेली त मैले पो ल्याएर आएको छु त।
सबिन नजिस्क न तिमी मसँग।
ल, किन जिस्किनु के?
अनि किन मैले कोसेली लिएर आएको छु भनेको त?
अब त्यो त लिएर आएको भएर त भनेको हो नि।
ल त्यसो भए आज त मेरो कोसेलीको काम नै भएन भने।
त्यस्तो पनि नभनिहाल के सविता जिग्री, हामी दुवै जनाले कोसेली हाम्रो जिग्रीलाई दिँदा के हुन्छ र?
त्यो त केही पनि हुँदैन नि हुन त।
अनि किन दुखी भएको त? बरु सुन, आज हामी दुवै जनाले आफ्नो कोसेली सुनाऊ। बरु तिमीले के कोसेली ल्याएको छौ त्यही भन न त।
मैले के कोसेली ल्याएको छु भने नि सबिन, बिहान पत्रिका पढ्दा मेडिटेसन अर्थात् ध्यानको फाइदाको बारेमा पढेको थिएँ अनि मलाई एकदमै राम्रो लाग्यो के, त्यही भएर साथीलाई पनि त्यो कुरा सुनाऊ भनेर लिएर आएको छु।
ए ल, गज भइहाल्यो नि, त्यसो सुनाइहाल्यो नि त जिग्रीलाई।
ल तिमी र म पालै पालो पढेर सुनाऊ है त।
ल ल
साथी, हामीले दैनिक मेडिटेसन अर्थात् ध्यान गर्दा हामीलाई धेरै फाइदा पाउन सक्छौ।
हो नि, र मेडिटेसन चाहे रातिको समयमा खाना खानुभन्दा पहिला र बिहान सूर्योदय हुनुभन्दा पहिला ध्यान गर्नु पर्दछ भनेर लेखिएको थियो होइन त सविता?
र ध्यान गर्दा नि साथी खुल्ला खालको कपडा लगाउनु पर्दछ जसले गर्दा ध्यान गर्न सजिलो होस्। अनि मेडिटेसनका फाइदाहरू के छन् भने नि,
मन अशान्त रहँदा निष्क्रिय भएका भागलाई उपयोगमा ल्याउने काम गर्दछ।
मेडिटेसनले अनुभवको क्षमतालाई सूक्ष्म रूपले अध्ययन गर्न सहयोग गर्दछ।
यदि तपाईँसँग भुल्ने बानी छ भने ध्यान तपाईँको लागि निकै आवश्यक रहेको हुन्छ। यसले मानिसको स्मरण शक्तिमा पनि विकास गर्दछ।
त्यस्तै नै साथी, रिस उठिरहने मानिसलाई ध्यानले नै शान्त बनाउँछ अनि हृदय रोग रोकथामका लागि पनि उत्तम औषधि ध्यान नै हो है।
हो जिग्री, हाम्रो मन एकदमै चञ्चल चञ्चल के गरौँ कसो गरौँ भन्ने हुन्छ, त्यही भएर मेडिटेसनले मनको चञ्चलतालाई नियन्त्रण गर्छ अनि दीर्घायु बनाउन सहयोग पनि गर्दछ।
अनि नि साथी, शान्ति सामर्थ्य सन्तोष ज्ञान र सबै आवश्यकतालाई ध्यानले पुरा गर्न एकदमै मद्दत पनि गर्छ।
पक्कै पनि।
सबिन, अब चाहिँ तिमीले के ल्याएको छौ कसरी त्यो सुनाऊ न त।
ए सविता जिग्री, मसँग हाम्रो जिग्री प्रवीण थापाले पठाउनु भएको रचना छ, बरु तिमी र म नै भएर पढेर सुनाऊ न जिग्रीलाई हुन्न।
हुन्छ हुन्छ सबिन।
है त, ल पहिला म सुरु गर्छु अनि तिमी थप है त।
ल ल।
शिर निहुराएर पाउ छुनु पर्दैन, आफै लगाएर घाउ छुनु पर्दैन, त्यो मुठीमा नुन पनि त होला, टाढै बसी हेरी जाऊ छुनु पर्दैन।
उनको बसाई सराई कहिले हुन्छ, दुःखको पहाड तराई कहिले हुन्छ, यतिका सफरहरू सधैँ एक्लै भए सँगसँगै बेसी धराई कहिले हुन्छ।
र जिग्री, हामीलाई यति राम्रो रचना पठाउने जिग्री प्रवीण थापालाई धेरै धेरै धन्यवाद छ है। आगामी दिनमा पनि हामीलाई यसरी आफ्नो रचनाहरू पठाउँदै गर्नु होला है।
पक्कै पनि। साथी, तपाईँ पनि आफ्ना लेख रचनाहरू पठाउन चाहनुहुन्छ भने हामीलाई हाम्रो कार्यक्रमको स्तम्भ जीवन भोगाईमा पठाउनु होला। हामी तपाईँको रचनालाई तपाईँकै नाम दिएर कार्यक्रममा पाल्ले पालो प्रसारण गर्नेछौ।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
सविता झिग्री, अब चाहिँ एकछिन पनि ढिला नहरे सुन्ने होइन त आजको रोजिनाको कथा।
नसुन्ने त पुरै छैन नि सबिन, बरु गइहालौँ है त। तिमी म अनि हाम्रो प्यारो प्यारो साथी मिलेर आजको रोजिनाको कथा सुन्न।
वाव, गीता दिदी, यही हो तेरो नयाँ स्कुटर?
यही त हो नि रोजिना।
आहा, कस्तो दामी छ, हाम्रो गाउँमा त तेरो जस्तो राम्रो स्कुटर त कसैको पनि छैन।
हो र रोजिना।
अनि दिदी, स्कुटर किनेपछि यसो लड्डु ल्याउनु पर्दैन?
यसैलाई चाहिन्छ लड्डु।
चाहिन्छ त अनि।
ए आमा, ढोक गरे है। लौ लौ, भाग्यमानी भएस। अनि आमा बुवा चाहिँ खोइ त?
बुवा अफिसबाट आउँदै हुनुहुन्छ। अत्त आउने भएको भएर छिट्टै आएको अफिसबाट। म चाहिँ
दिदी, म एकचोटि तेरो स्कुटर हाँक्छु नि है।
अँ कुदाउँछस् नि तैँले, अहिले बिगार्नलाई।
हे आमा, मलाई चलाउन आइहाल्छ नि।
आउँछ खुब तँलाई, परेको छैन है चलाउन भनिदिएको छु।
परेको छैन रे चलाउन, अस्ति त्यत्रो चलाएको होइन मैले।
लु लु लु, धेरै छुकछुक नगर। अनि नानी, आफ्नै पैसाले किने भन्दै थिएस् त स्कुटर?
अँ आमा, मेरै पैसाले किनेको, तर जहिले पनि अलिअलि थपिदिनु भयो।
ए राम्रै भएछ।
दिदी, हेलमेट र चाबी चाहिँ म राखिदिन्छु, खै यताले न।
ल ल ल,
किन्न त किनिस् हेर नानी, अब बर्खाको समय छ, फेरि बाटो पनि यस्तरी बिग्रेको छ कि के भन्नु। खै कसरी पो चलाउँछेस्, अलि ध्यान दिएर चला है, मलाई त डर पो लाग्छ त।
ए आमा, के डराउनु भएको? फेरि मैले भर्खर सिकेको हो र भने, पहिलादेखि नै चलाइरहेको त हो नि, राम्रैसँग चलाइहाल्छु नि।
लौ लौ, तै पनि अलिक ख्याल गर है भन्न खोजे मात्रै हो। ल हिँडभित्र जाउँ।
हस्
ल, आमा र दिदी पनि भित्र जानुभयो। हेलमेट राखिदिने बाहनामा साँचो पनि पाइहाले क्यारे। अब सुटुक्क स्कुटर यहाँबाट डोराएर अलिक परसम्म लान्छु अनि मजाले हाँक्छु। ल ल, अब चाहिँ डोराएर लानु पर्यो। ओहो, आफूलाई यहाँ स्कुटर देखेदेखि नै कस्तो हाँक्न मन लागिसकेको थियो। अब चाहिँ स्टार्ट गरौँ कि क्या हो? यहाँ स्टार्ट गऱ्यो भने त सुन्दा पनि सुन्दैनन्। हो, अब चाहिँ स्टार्ट गर्छु। ल, अब स्टार्ट पनि भयो, अब चाहिँ कुदाउनु पर्यो। आहा, कति मजाले कुदेको, नयाँ नै पर्यो। पछि म पनि यस्तै स्कुटर किन्छु। आहा, बरु अब सीमाको घर जान्छु र सीमालाई दिदीको नयाँ स्कुटर देखाउँछु, बरु त्यतैतिर पो लानु पर्यो। ल ल ल ल ल, कस्तो खाल्डो रहेछ। ए ए आया आया आया।
होइन, स्कुटर अघि यहीँ राखेको थिएँ त, कहाँ गएछ? कसैले चोरेको त होइन नि?
अल्लो, हाम्रो गाउँमा अहिलेसम्म केही कुरा चोरी भएको कुरा सुनेको छ र तैँले चोरी भयो भन्नलाई? बरु तेरो बहिनी लगे कि?
ए अँ, होला होला, हेलमेट र साँचो त्यसैले राखेकी थिए।
हे तेरिका, अनि त्यसलाई चाहिँ किन दिएको त राख्न? अलिअलिको छुकछुक छैन त्यसको? एकछिन घरमा बस्न सक्दिनँ, झन् स्कुटर पाएपछि के बस्ती त्यो फेरि।
लौ न रोजिनाको बुवा, हेर्नु त त्यहाँ पर, स्कुटर डोरा ल्याउँदैछ त रोजिनाले।
लौ न, यसले त मेरो स्कुटी बिगारिदियो कि क्या हो?
होइन ए रोजिना, के भयो तँलाई, किन डोर्याइगयो यो स्कुटर?
बुवा, स्कुटर त अघि खाल्डोमा परेर लड्यो अनि म पनि पछारिए।
हेर्नु त स्कुटरको हालत, यसले त सबै बिगारिछ।
लौ हेर, बर्बादै पारिछ नि यसले त। अनि तँलाई नचला भने होइन, चलाएपछि राम्ररी हाँक्न सक्दिन्थिस्।
हाँकेको त हो नि, बिचमा खाल्डो रहेछ, मैले देख्दै देखिनँ।
यस्तो स्कुटर लिएर कसरी घर जानु? मलाई घरमा के भन्छन्? अस्ति भर्खर किनेको स्कुटर।
हे दिदी, के रोइरहेको? यो बनिहाल्छ नि।
बन्छ तेरो टाउको, तँलाई यो बनाउनु कति पैसा लाग्छ थाहा छ तँलाई? नरो छोरी नरो।
कति चाहिँ खर्च लाग्छ होला र? त्यही 2-3 हजार भए पुगिहाल्छ नि।
अझै
यहाँ आफू लडेर खुट्टाभरि घाउ भएको छ, सबैलाई यही स्कुटरको चिन्ता रहेछ, मेरो त कसैलाई पनि चिन्ता छैन।
ए 2-3 हजार मात्रै? तँलाई थाहा छ 2-3 हजार कमाउन कति मेहनत लाग्छ भन्ने कुरा? जा, त्यसो भए कमाएर ल्याएर देखा त, अनि आएर स्कुटर बनाइदे।
हे बुबा, यति बिग्रिँदा पनि कति कराउनु भएको?
अनि तँलाई नकराएर के गर्नु त, पूजा गरेर राख्नु मैले?
कुन्नी,
अहिलेका केटाकेटीलाई केही कुराको ख्याल छैन, कति दुःख गरेर जोडेको यो सम्पत्ति थाहा छ तिमीहरूलाई? त्यसै आउँछ पैसा, रुखमा फल्छ कि क्या हो?
बुवालाई चाहिँ खालि सम्पत्ति, दुःख गरेर कमाएको भए केही छैन, त्यस्तो कुरै नबुझ्ने मान्छे क्या।
हे भगवान्, अब यो बनाउनु कहाँ लानु, कसरी बनाउनु?
त्यही बजारमा लग्दा भइहाल्छ नि, फेरि त्यहाँ सबै थोक पनि पाइन्छ।
अँ पाइन्छ पाइन्छ, तँलाई सबै कुरा थाहा छ नि, जानु त गएर बनाइदिए, आफूले कमाउने भएपछि थाहा हुन्छ, त्यस पछाडि चाल पाउँछेस्।
मैले कमाउन सक्ने भए त तपाईँहरूले भन्नै पर्दैन थियो नि।
चुप लाग्छ, कति मुखमुख लान सकेको हो यो, तेरो उमेरमा त हामी यसरी बोल्दैन थियो त, आफूभन्दा ठुलो मान्छेसँग कसरी बोल्नुपर्छ थाहा छैन है तँलाई? के भएको हो आजकलका केटाकेटीलाई?
अनि मैले के बोलेको छु र आमा, भएकै कुरा त गरेको छु नि।
बढी त्यहाँ नबोल है रोजिना, फेरि भेट्लिस् नि मेरो झापड, के साह्रो भएर गयो कि यो, कुरै बुझ्दिनँ भने।
नो, तपाईँहरूले चाहिँ खुब मेरो कुरा बुझ्नुहुन्छ होइन, कसैले मेरो कुरा बुझ्दैन, गएँ म भित्र। अनि त तपाईँ नआएछ है गीता, फेरि यो स्कुटर लिएर आफ्नै घरमा बस, खाली गाडी खुवाउन मात्र आउँछ।
हेर्नुहोस् न बुवा, यसले मुखु के लागि अझ उही पो रुँदै जान्छ, कति न घरमा नआइस अरे।
छोड्दै छोड्दै, यो यस्तै छ, हिँड जाऊ छोरी, स्कुटर बनाएर तँलाई घरसम्म छोडिदिन्छु म।
मेरो कुरा त न बुबाले बुझ्नुहुन्छ न आमाले, स्कुटरसँग म पनि त लडेको थिएँ नि, मलाई केही भयो भनेर केही सोध्नु भएन। आया, आफ्नो खुट्टामा घाउ भएको चाहिँ कसैले देखेनन्, स्कुटरको यस्तो भयो त्यस्तो भयो भनेर सबैले देखे, म त छोरी नै होइन रहेछ, त्यही स्कुटर त्यही पैसा मात्र उहाँहरूको छोरी रहेछ। अबदेखि त म बुबा आमासँग कहिले पनि बोल्दिनँ, बोल्दै बोल्दिनँ। अझ अझ मैले कुरा नबुझ्ने रे, उहाँहरूले सोचेको जस्तो अहिले कहाँ हुन्छ र भने, संसार कहाँबाट कहाँ पुगिसक्यो, उहाँहरू चाहिँ त्यही कमाउन कति गाह्रो छ, हाम्रो पालामा यस्तो उस्तो भनेर मात्र बस्नुहुन्छ। कस्तो कस्तो कुरै नबुझ्नेहरू हो के।
घरमा बस्दा बस्दा दिक्क लागिसक्यो भने, यो मोबाइल पनि कति चलाउनु, यो बाहेक अरू त किनै छ र मेरो, न आमासँग बोल्न मन लाग्छ न बुवासँग, बोल्यो भने पनि कुरै मिल्दैन, के बोल्नु। अस्ति स्कुटी बिगारेदेखि त बोल्नु नि परेको छैन, ढुक्क भइरहेछ, आनन्द आइरहेछ, दिदीसँग पनि त्यो दिनदेखि बोलेको पनि छैन, हुन त त्यो पनि कहाँ के मान्छे हो र, बाउ आमा जस्तै त रहेछ नि, अस्ति मलाई एक वचन पनि सोधिन कस्तो छ भनेर, त्यसको स्कुटर मात्र हेरेँ, हुन त त्यो पनि पुरानै जमानाको त हो नि, तिनीहरूलाई किन चाहियो म, तिनीहरूलाई त त्यही पैसा भए पुगिहाल्छ नि। हे, त्यस्ताको कुरा पनि के सोचिरहेको होला मैले, के यहाँ आफैलाई अस्तिको घाउ निको नभएर टेन्सन भइरहेछ, के पो गर्ने होला।
रोजिना, ए रोजिना,
हे फेरि किन बोलाएको होला के।
ए रोजिना, यता आइज त नानी।
हजुर, किन बोलाउनु भएको।
लु, मैले खाना पस्किदिएको छु, खाना खा है।
अहिले खाना खान मन छैन, एकछिनमा खान्छु, त्यहीँ राखिदिनु।
होइन तर भएको चाहिँ के छ हँ छोरी, अस्तिदेखि त बोल्दा पनि बोलेको छैन, एक्लै कोठामा धुमधुम त्यो बस्थ्यो, के भयो।
हे, मलाई केही पनि भएको छैन।
खै बा, तँ पनि के हो के, ल मैले यहाँ खाना राखिदिएको छु, कतिखेर मन लाग्छ खा है, अहिले म अफिस गएँ।
ल ल, बरु सुन्नु त।
अँ भन।
मलाई 500 रुपियाँ चाहिएको छ।
500 रुपियाँ किन चाहियो,
काम छ भनेको।
अहिले मसँग छैन, ला 100 रुपियाँले हुन्छ भने यसरी चला।
हे, यतिले के गर्नु,
अब छैन त के गर्नु, भएको जति सबै दिदीको स्कुटर बनाउनमै खर्च भयो, भरे अफिसबाट आएपछि बुवासँग माग्न।
हे, ल ल भयो, माग्नु पनि परेको छैन कोहीसँग।
मैले कस्तो अचम्म खालको केटी हो क्या यो, त्यतिकै रिसाउँछु बा। ल ल, म अफिस गएँ है।
ओहो, अहिलेदेखि त यो घाउ दुखेर मर्ने बेला भयो, हिजो अस्ति त यति साह्रो दुखेको पनि थिएन, अहिले फेरि के भयो। बिहान आमासँग मर्न लागि नलागि मागेको पैसा, त्यो पनि छैन भन्नुभयो, अब के गर्ने होला। बुवासँग मलाई बोल्नै मन लागेको छैन, फेरि कसरी माग्ने हो पैसा, फेरि पैसा माग्दा कति कुरा भन्ने हुन्, म त त्यही कुरा सम्झेर पनि दिक्क लाग्छ, एक थुकभन्दा 10 थुक सुनाउनुहुन्छ, मेरो कुरा चाहिँ कहिले बुझ्नुहुन्न, रिस मात्र उठेर आउँछ। आया, के गर्ने होला, कस्तो दुखेको, ओहो बरु जे भने पनि भनौँ, भरे बुबा घर आएपछि पैसा माग्नै पर्यो, अनि गएर मेडिकलमा देखाउँछु, यसरी बस्यो भने त आफैलाई घाटा हो, बरु त्यही गर्नु पर्यो।
Thank you.
बुवा
अँ के हो भन्
एउटा कुरा भन्नु थियो
के कुरा हो भन्न
मलाई 500 रुपियाँ चाहिएको थियो
ए 500 पखै त
बुवाले त पर्सबाट पैसा पनि निकाल्न आँट्नुभयो बुवाले पैसा दिनुहुन्न होला भनेर सोचिरहेको थिएँ सजिलै पो मैले भनेको कुरा पो मान्नुभयो
ओइ कता हरायो कि ला यी पैसा
ए हस्
यतिले पुग्छ त
पुग्छ बुवा
अनि किन चाहिएको पैसा तँलाई भन् त
बुवा अस्ति स्कुटरबाट लड्दा खुट्टामा घाउ भएको थियो अहिलेसम्म पनि ठिक भएन एकचोटि मेडिकलमा गएर देखाऊ भनेको त्यही भएर
खुट्टामा घाउ भएको थियो रे अनि तैँले हामीलाई भन्नु पर्दैन त्यस्तो कुरा खोइ 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 कहाँ कहाँ छ घाउ देखा त
ए हेर्नु त तल पैतालानिर
ओहो हेर त यो त पाक्नै पो आँटेछ त यो गर्मीले गर्दा पनि होला ल हिँडिहाल मेडिकल गइहाल्नुपर्छ यस्तो हुँदा पनि नभन्ने कस्ती केटी हो यो त रुन पो थाले त फेरि के भयो तँलाई किन रुन थाले कि
आम सरी बुवा मैले तपाईँलाई गलत सोचेछु
के गलत सोचिस् र नानी
के हुनु र बुवा तपाईँले मेरो कुरा कहिल्यै बुझ्नु हुँदैन जस्तो लाग्थ्यो तपाईँ र मेरो कुरा कहिले पनि मिल्दैन थियो अहिले पनि पैसा माग्दा दिनुहुन्न कि जस्तो लागेको थियो डराइ डराइ मागेको थिएँ तर तपाईँले त केही नभनिदिनु भयो
ए नानी तँ त मेरो छोरी पो होस् त अनि मैले तेरो कुरा नबुझेर कसले बुझ्छ त तेरो कुरा अब पैसा तँलाई आवश्यक परेको थियो होला धेरै भएको थियो पैसा मैले नदिएको अब त्यही भएर दिएँ तँलाई यस्तो भएको छ भनेर भन्नु पर्दैन त तैँले
अस्ति स्कुटर देख्ने बित्तिकै गाली गर्नुभयो त्यति बेला भन्न त खोजेको थिएँ नि
ल ल बाबा त्यति बेला त मैले गाली गरेँ अरे ल अरू बेला पनि भन्न सक्थिस् नि त तैँले
त्यो त हो बुवा तर तपाईँले मेरो कुरा सुन्नु हुँदैन कि अनि बुझ्नुहुन्न कि जस्तो लाग्यो त्यही भएर नभनेको
तेरो कुरा मैले नसुनेर मैले नबुझेर कसले बुझ्छ त भन् त
त्यो त हो तर बुवा तपाईँ र मेरो त केही कुरा पनि मिल्दैन जहिले बाँच्नुपर्छ खालि तपाईँ पैसाको कुरा मैले यस्तो गरेँ त्यस्तो गरेँ भन्नुहुन्छ त्यही भएर हो
अब तैँले आफ्नो कुरा राम्रोसँग कहिले भन्थिस् भन् त अनि हाम्रो कुरा पनि सुन्दिनस् फेरि त त्यही भएर यस्तो भएको हो क्या
अबदेखि म मेरो सबै कुरा खुलस्त पारेर भन्छु है बुवा किनकि मैले आफ्नो कुरा खुलेर प्रष्टसँग कुरा नगर्दा मैले नै दुःख पाएँ र हजुरहरूलाई पनि गलत सोचे सरी है बुवा
अब हेर्न फेरि सरी भने कि आफ्नै बाबुलाई फेरि अनि सुन तेरो र मेरो कुरा नमिल्नुमा हामी बिच राम्रोसँग कुरा नभएर हो एकले अर्काको कुरा नसुनेर हो हेर त अहिले तैँले नभनेको भए मैले तँलाई नसोधेको भए तँलाई यस्तो भएको छ भनेर कसरी थाहा हुन्थ्यो त
त्यो त हो अबदेखि यस्तो कहिले पनि गर्दिनँ बुवा म सबै कुरा राम्ररी भन्छु किनकि तपाईँसँग कुरा गर्न नपाउँदा तपाईँलाई कति नराम्रो सोचेकी थिएँ जुन कुरा कति गलत सोचेको रहेछु मैले अझ मेरो कुरा तपाईँले कति मजाले बुझ्नुभयो
ल ल अब चाहिँ भने मेरी छोरी ज्ञानी भइसे है ल हिँड अब चाहिँ मेडिकल जाउँ है
हस् बुवा म त त्यसै रिसाएछु आफू पनि बोल्न नखोज्ने अनि बुवा आमाको कुरा पनि सुन्न नखोज्ने भएर त मैले त्यस्तो कुरा सोचेको रहेछु अनि त्यही भएर त हाम्रो सम्बन्ध बिग्रिएको रहेछ खै त अहिले बोल्दा त बुवाले कस्तो मजाले मेरो कुरा सुन्नुभयो र मलाई सम्झाउनु पनि भयो अबदेखि म कहिल्यै रिसाउँदिनँ बरु आफ्नो कुरा स्पष्टसँग भन्छु त्यसरी नै भन्यो भने मलाई त फाइदा नै फाइदा हुने रहेछ हो अबदेखि चाहिँ त्यस्तै गर्छु अनि बुबा आमासँगको रिलेसनलाई कहिल्यै बिग्रिन दिन्न किनकि म उहाँहरूलाई धेरै नै माया गर्छु अनि दिदीसँग नै आजै फोन गरेर सरी माग्छु अस्ति त्यस्तो भनेकोमा हो त्यसै गर्छु
आहा सविता मैले त रोजिनाले अनि उसको बाबा मम्मीले आफ्नो गलत बुझाइलाई महसुस गरेको देख्दा एकदमै खुसी लाग्यो है
त्यही त के है सबिन आमा बुवा पुरानो सोचको हुन्छन् उनीहरूले केही कुरा बुझ्दैनन् भन्ने सोचिरहेकी थियो रोजिनाले जसले गर्दा उसको परिवारसँगको सम्बन्ध नै बिग्रिरहेको थियो नि
हो नि सविता र यो सोचाइ त हामी प्राय युवामा छ नि कि पाको उमेरको मान्छेले हाम्रो कुरा बुझ्दैनन् भनेर जुन कुरा त सही होइन नि हो किन भन त
पक्कै पनि होइन नि सबिन तर जे होस् रोजिनाले मजाले के कारणले गर्दा आफूलाई समस्या भइरहेको छ के भएर आमा बुवासँगको सम्बन्ध बिग्रिँदै गएको हो भनेर राम्ररी केलाई र उसको आमा बुवाले पनि आफूहरूको के कस्तो व्यवहारले गर्दा रोजनालाई गाह्रो भएको छ भनेर विचार गर्नुभयो र उसलाई बुझ्ने प्रयास गर्नुभयो। तर यसो सोच त सबिन, यदि उहाँहरूले राम्ररी सोच विचार नगरेको भए, एकअर्कासँग राम्ररी कुरा नगरेको भए के हुन्थ्यो होला?
अब के हुनुहुन्छ सविता झिग्री, रोजिनालाई आफ्नो बुवा मम्मी प्रति नकारात्मक धारणा मात्रै आउँथ्यो। मेरो बुवाले मेरो कुरा नै बुझ्नुहुन्न, मलाई माया नै गर्नुहुन्न भनेर त्यही सोचेर बसिरहेको थिए। उहाँहरूलाई त स्कुटर बिग्रिएको फुटेको मात्रै चिन्ता छ, म लडेकोमा त केही चिन्ता नै छैन भने लागिरहन्थ्यो नि।
त्यो त हो नि सबिन, रोजको आमा बुवाले पनि त रोजिनाको मनमा के कुरा खेलिरहेको छ, के कारणले गर्दा उसको व्यवहारमा परिवर्तन आएको हो, हाम्रो व्यवहारका कारण छोरीलाई समस्या त भइरहेको छैन भनेर थाहा पाउन पनि त गाह्रो हुन्थ्यो नि। लौ किन भन त,
त्यति मात्र कहाँ हो र सविता झिरी, उनीहरूले राम्ररी कुराकानी नगरी एक्लै अर्कालाई दोष मात्र लगाएको भए उनीहरूको सम्बन्ध त बिग्रिन्थ्यो नै। के थाहा, त्यही कारणले गर्दा रोजिनालाई पछिसम्म भने नकारात्मक असर पर्न सक्थ्यो नि। ऊ कुलतमा पर्न सक्थिन्, पढाइ छोड्न सक्थिन्, हो किन भन न।
हो नि सबिन, तर जे होस्, रोजिना र उसको आमा बुवा दुबैले आफूहरूलाई एकअर्काको ठाउँमा राखेर हेरे र समस्या एकजनामा मात्रै होइन, हामी दुबईमा रहेछ। एकअर्कासँग कुराकानी नगर्दा, एकअर्काको भावनाको कदर नगर्दा, एउटाले अर्को प्रति गलत धारणा बनाउँदा समस्या आएको रहेछ भनेर महसुस गर्नुभयो।
राम्ररी कुरा नहुँदा समस्याको समाधान हुनुको सट्टा सम्बन्धमा झन फाटो आउन सक्छ भन्ने कुरा राम्रोसँग बुझ्नुभयो। र रोजिनाले पनि जे जस्तो भए पनि मैले आमा बुवासँग कुरा गर्नुपर्छ भन्ने सोचेर प्रभावकारी रूपमा कुरा गरे नि, जसले गर्दा उनीहरू बीच बढ्दै गएको दूरी बिस्तारै कम हुँदै गयो नि, हो किन भन त।
हो नि सबिन, त्यसले मलाई त के लाग्छ भने नि साथी, किशोर किशोरी र अभिभावक दुवैजनाले एकअर्कासँग राम्ररी कुराकानी गर्ने, आफ्ना कुराहरू सेयर गर्ने गर्नुपर्छ, जस्तो कि आजको कथामा रोजिना र उसको बुवा आमाले गर्नुभएको थियो नि।
पक्कै पनि। सविता सुन न,
भन न सबिन,
हामीले किशोर किशोरी र अभिभावक बीचको सम्बन्धमा दिन प्रतिदिन बढ्दै गएको दूरी र त्यसले निम्त्याउने परिणामको बारेमा कुरा गरिरहँदा के कारणले गर्दा अभिभावक र छोराछोरी बीचको दूरी बढ्दै गएको छ, यो दूरी कम गर्न दुवै पक्षले के गर्न आवश्यक छ भनेर छलफल नै गर्न मन लाग्यो के।
सबिन, यसको लागि त केही पिर नगर कि तिमीले, करुणाले मनोविद डाक्टर गङ्गा पाठकसँग यसको बारेमा छलफल गरिसकेकी छिन्। बरु त्यही कुराकानी नै सुनौ न, तिमी म अनि हाम्रो प्यारो प्यारो साथी मिलेर।
गजब आइडिया सविता झिग्री, सुनौ है त मनोविद डाक्टर गङ्गा पाठकसँग गरिएको कुराकानी।
स्वागत छ रेडियो कार्यक्रम साथीसँग मनका कुरामा।
धन्यवाद।
तपाईँको बुझाइमा चाहिँ पुस्तैनी दूरी भनेको के हो?
जब केटाकेटी र अभिभावक बीचमा निरन्तर अन्तर्क्रिया हुँदैन, खुलेर एकअर्कासित भन्ने मौका पाउँदैनन् अथवा सहज फिल गर्दैन, त्यस बेलामा दूरी बढ्दै जान्छ। अभिभावकहरू व्यस्त, काममा धेरै आफ्नो समय बिताउने, घरमा आउँदाखेरि छोटो समय हुने, अनि केटाकेटी पनि पढ्ने उनीहरूको होइन, घरमा भेट भएको बेलामा पनि अन्तर्क्रिया गर्न नचाहने, अलिकति इलेक्ट्रोनिक विद्युतीय उसमा चाहिने धेरै व्यस्त हुने। अहिलेको बच्चाहरू त मलाई एकदमै प्राइभेसी चाहिन्छ भन्छन् होइन, एक्लै बस्न खोज्ने, कोठामा एक्लै रमाउने, कम्प्युटरमा ल्यापटपमा बस्ने, म्यासेन्जरमा धेरै साथीभाइसित कुरा गरिरहने र आफ्नो मनको कुरालाई गएर अभिभावकसित व्यक्त गर्न नखोज्ने, र उनीहरूले सोझै कस्तो आक्षेप लगाउँछ भने अभिभावकहरूले हाम्रो कुरा सुन्नुहुन्न, सुने पनि बुझ्नुहुन्न भन्छन्, र अभिभावक पनि त्यस्तै हुनुहुन्छ। आफ्नो कुराहरू अथवा केटाकेटीसित आफ्नो छोराछोरीहरूसित नजिकेर बहस गर्नुभन्दा एउटा कुरो भनिदियो, त्यो भनेको कुरा उसले त्यसलाई पालना गरेन भने अनि रिसाइहाल्ने, एकले अर्कोलाई आक्षेप र आरोप प्रत्यारोपण लगाउने चाहिँ अहिलेको स्थिति चाहिँ छ। उता अभिभावक पनि छोराछोरीले बुझ्दैन भन्ने, उता छोराछोरी अभिभावकले सुन्नुहुन्न भन्ने, सुनेर पनि बुझ्नुहुन्न भन्ने, त्यो किसिमको अहिले होइन वातावरण सिर्जना हुँदैछ। र यो सिर्जना हुँदै जाने क्रममा के हो त भने दुवै वर्ग चाहिँ पीडितै छ है। अभिभावक पनि भन्नुहुन्छ, मैले जति दुःख गरेको छु, जति मेहनत गरेको छु मेरो बच्चाको लागि, तर मेरो बच्चाले मैले भनेको सुन्दैन, मान्दैन, गर्दैन। अब जति ठुलो हुँदै गयो भने किशोर अवस्थामा पुगेपछि साथीभाइको सुन्छ, बाहिर जान्छ, हामीले भनेको कुरालाई फलो नै गर्दैन, पालन नै गर्दैन भन्नुहुन्छ। किशोर किशोरीहरू पनि कस्तो हुन्छन् त भने अब एउटा उमेर आउँछ, किशोर अवस्था पुगेपछि त आफ्नै संसार हुन्छ, आफ्नै इच्छा आकाङ्क्षा, आफ्नो संसार उनीहरूको बेग्लै नै हुन्छ नि त। अनि त्यस बेलामा चाहिँ नि उनीहरूले एउटा कस्तो मानसिकता बनाइसक्यो भने बुवा आमाको उमेर धेरै भइसक्यो, हाम्रो कुरा मिल्दैन भन्ने नै मानसिकता विकास गरिसकेका हुन्छ। त्यसले गर्दाखेरि भन्न पनि चाहँदैन कतिजनाहरू, कोसित उनीहरूले भन्छन् त भन्दा आफ्नै बुझ्ने आफ्नै उमेरका होइन आफ्नै साथी सङ्गत मित्रहरूसित चाहिँ उनीहरूले सेयर गर्छन्, कुरा गर्छन्।
आफ्नै साथीसँग कुरा गर्दा र अभिभावकसँग आफ्नो कुनै पनि प्रब्लमलाई सेयर गर्दा चाहिँ के फरक उनीहरूले पाउन सक्छन्?
अब साथीसित कुरा गर्दा ऊ पनि त्यस्तै हो हेर्नुहोस् होइन, परिपक्व उनीहरूको बुद्धि पनि हुँदैन, सोच्ने आइडियाहरू प्लान गर्ने निर्णय लिने समस्या समाधान गर्ने सिप त उस्तै त हो नि, ऊ पनि त्यही उमेरको, ऊ पनि त्यही उमेरको होइन, भने गलत तरिकाले उनीहरू चाहिँ नि परिचालित हुने पनि हुनसक्छ। त्योभन्दा राम्रो त के त भन्दा आफ्नो आमा बुवासित कुरा गरेको राम्रो। आमा बुवाले त अहिलेको परिस्थिति अनुसार नपढे पनि नबुझे तापनि धेरै त अनुभव गर्नुभएको छ नि, र आफ्नो बच्चालाई उहाँले विग्रस्त भन्नु न यो तरिकाले मैले गर्दाखेरि परिणाम नराम्रो आउँछ कि भनेर त डर त आमा बुवालाई हुन्छ। त्यसैले आमा बुवासितको सुझाव लिँदाखेरि अथवा कुरा भन्दाखेरि उनीहरूले पाउने सहयोग चाहिँ नि उत्पादनमूलक हुन्छ, सकारात्मक हुन्छ, जबकि साथीहरूसित चाहिँ नि नकारात्मक हुने अवसरहरू धेरै हुन्छ।
बालबालिकाले पनि र अभिभावकले पनि कस्ता कुराहरूमा ध्यान पुर्यायो अथवा कसरी कम्युनिकेट गर्यो भने चाहिँ यो पुस्तैनी दूरी कम गर्न सकिन्छ होला?
अहिलेको आधुनिक समाजमा कम्युनिकेसन ग्याप, जेनेरेसन ग्याप चाहिँ नि बढ्दो छ हेर्नुहोस्, यो सबैले बुझेको नेपालमा मात्रै होइन संसारभरि बढेको छ। किन त भन्दाखेरि कतिपय अभिभावकहरूले अहिलेको आफ्नो किशोर किशोरीहरूको ठाउँमा बसेर बुझ्न नसकेको आफ्नै बेलाको सम्झिनुहुन्छ, र अहिलेको किशोर किशोरीलाई कति गाह्रो छ, कति लड्नु परेको छ, अहिले धेरै कुराहरू वैज्ञानिक उसले चाहिँ उनीहरूलाई एउटा एक किसिमको दबाब छ, पढाइमा दबाब छ, एकदम प्रतिस्पर्धा एकदम यस्तो उनीहरूलाई त्यो प्रतिस्पर्धामा होमिनु छ, ती कुराहरूलाई अलिकति मनन गरिदिएर त्यही अनुसारको सहयोगी अनि साथ दिन सकेमा चाहिँ नि राम्रै हुन्छ। होइन भने चाहिँ कस्तो हुन्छ, बुवा आमालाई देख्यो छोराछोरीलाई रिस उठ्ने, छोराछोरीलाई देख्यो बुवा आमालाई रिस उठ्ने, त्यसले गर्दाखेरि के त भने एउटा यस्तो दूरी बढाइदियो कि अब त्यो किशोर किशोरीहरू आमा बुवालाई विश्वास गर्दैन, बाहिरी वातावरणबाट विभिन्न गलत क्रियाकलापमा तिनीहरू चाहिँ संलग्न हुने सम्भावना धेरै हुन्छ। दोस्रो भनेको इमोसन, भावना, जति उनीहरूले वार्तालाप गर्यो आफ्नो अभिभावकलाई आफ्नो कुराहरू मनका कुराहरू सुनायो भन्यो त्यसलाई चाहिँ सेयर गर्यो भने त्यहाँबाट उनीहरूले केही सपोर्टहरू पाउन सक्छ, अनि त्यो नभएपछि त गुम्स्याएर राख्यो। अब गुम्स्याउनु भनेको त त्यो किशोर किशोरीहरू त एकदम इमोसनली एकदम संवेगात्मक रूपमा चाहिँ अस्थिर हुने, एकदम आक्रोश देखाउने, एकदम आक्रामक नै हुन्छन् तिनीहरू, तोडफोड गर्ने, अथवा कोही चाहिँ त्यो गुम्स्याएर राख्दा 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 डिप्रेसनमा जाने, यस्तो चाहिँ नि समस्या बढ्न सक्छ भावनात्मक रूपले। उता शैक्षिक रूपले पनि धेरै त्रुटिहरू हुन्छ, धेरै कुरा गुमाउनु पर्ने हुन्छ किशोर किशोरीले, र त्यो किन त भने समयमा आफ्नो मैले पढ्न सकिनँ, मलाई गाह्रो भयो, मैले ध्यान केन्द्रित गर्न सकिनँ होइन पढाइमा, अथवा मलाई यो विषय मलाई मन परेन, यो विषय भन्दा यो राम्रो भने समयमा उनीहरूले आफूले खुलेर बोल्ने वातावरण भयो भने सही मार्ग निर्देशन हुन्छ। त्यसैले शैक्षिक रूपमा पनि उसलाई घाटै छ, इमोसनल भावनात्मक रूपले पनि बच्चा चाहिँ अस्थिर हुन्छ, गलत साथी सङ्गत गलत बाटोमा हिँड्ने सम्भावना पनि अधिक हुन्छ। समाज त दौडिरहेको छैन अगाडि है, तर अभिभावक चाहिँ त्यहीँ अड्यो, अनि किशोरी किशोरी डबल छलाङ मार्न खोज्छ, गर्दा त केही पनि मिल्दै मिलेन भने त्यो समाजमा पनि विकृति जन्मिँदै गयो, अभिभावक पनि निराश उदास। अब हेर्नुहोस् है, किशोर अवस्था भने यस्तो संक्रमण काल हो नि है, त्यो पिरियडमा बच्चासित मित्रवत हुने कि बच्चाहरूको कुरा सुन्ने कि उसको सहयोगी सारथी हुने कि त्यो आक्रोश आफ्नो व्यक्त गर्ने, मैले यत्रो दुःख गरेर कमाएर जोडेको नाश भयो भन्दा त त्यो बच्चालाई के हुन्छ त भने मेरो माया छैन त्यो प्रोपर्टीको माया छ हुन्छ नि त, कति कहे नजानेर हेर्नुहोस् है त हामी के भन्छौँ अभिभावकको त सिप नजानेर, कुन उमेरको बच्चासित कुन स्वभावको बच्चासित हामी अभिभावकले कस्तो किसिमले अन्तर्क्रिया गर्नुपर्छ, कसरी हामीले चाहिँ उनीहरूलाई मार्गदर्शन गर्नुपर्छ भन्ने सिपै नजानेको, सिप नजानेको कारणले गर्दाखेरि यस्तो तालमेल मिल्दैन, त्यो तालमेल नमिल्दा सबैजनालाई असर छ, प्रत्यक्ष नै असर छ।
र अन्त्यमा हाम्रो कार्यक्रम सुन्दै गर्नुभएको किशोर किशोरी साथीहरूलाई र जो अभिभावक हुनुहुन्छ उहाँहरूलाई तपाईँको सन्देश चाहिँ के छ?
किशोर किशोरी भनेको यति सृजनात्मक छ, यति सशक्त छन्, यति ब्रेन भएको, सोच भएको, तर्क गर्न सक्ने त्यति छ, तर हाम्रो समाजले हामीहरूले बुझ्दैनौँ, हामी आरोप मात्रै लाउँछौँ, त्यो वर्गको त्यो शक्तिलाई, त्यो क्षमतालाई, त्यो भावनालाई बुझेर अभिभावकले त्यही किसिमको अभिभावक कत्त निभाउनुपर्छ र किशोर किशोरीमा पनि एउटा के छ भने बुझ्दैन, बुझ्नुहुन्न भनेर पहिले नै त्यो ट्याग चाहिँ नबिराउने, आमा बुवालाई कोसिस गरेन नि त बुझाउन कोसिस गर्ने, किनभने पुरानो यो मनस्थिति र नयाँ मनस्थिति त फरक हुन्छ, त्यसले गर्दा किशोर किशोरले पनि कोसिस चाहिँ गर्नुपर्छ।
पुस्तैनी दूरीले गर्दा किशोर किशोरीमा पर्ने मनोवैज्ञानिक असर र यसलाई कम गर्न सकिने उपायबारे यति मजाको जानकारी दिनुभएकोमा मनोविद डाक्टर गङ्गा पाठकलाई धेरै धेरै धन्यवाद र करुणालाई पनि एकदमै धन्यवाद छ है।
साथी, उहाँले भन्नुभयो जस्तै किशोर किशोरी र उनीहरूको अभिभावक बिचमा कुराकानी नहुँदा, दुवैले एकअर्कासँग समय नबिताउँदा र दुवैले आफ्नो सोचाइ विचार र आफूले अप्नाएको जीवनशैली मात्रै ठिक हो भन्ने सोच राख्दा पुस्तैनी दूरी बढ्दै गएको छ, जसको प्रत्यक्ष असर किशोर किशोरीलाई मात्रै नभएर अभिभावकलाई पनि परिरहेको छ।
सही हो नि सविता, तर अब पनि हामीले एकअर्काको भावना, सोचाइ र विचारलाई आत्मसात गर्न सकेनौ, छोरा छोरी र अभिभावक बीच कुराकानी गरेनौ, समय दिएनौ भने यो दूरी अझै बढ्न सक्छ नि। त्यसैले किशोर किशोरी र अभिभावकलाई दोष दिने भन्दा पनि एकअर्काको भावना र विचारलाई सम्मान गर्दै अगाडि बढ्नुको विकल्प छैन जस्तो लाग्छ है मलाई त।
सही हो सबिन, त्यसैले मलाई त के लाग्छ भने नि साथी, पुस्तैनी दूरी कम गर्नको लागि सबैले आफूलाई लागेको कुराहरू, आफ्ना भोगाईहरू र विचारहरू परिवारसँग बसेर बिना हिचकिचाट एकअर्कालाई शेयर गर्ने, एकअर्काको कुरा सुन्ने काम चाहिँ गर्नै पर्छ है।
पक्कै पनि, र यही सन्दर्भमा रहेर प्रदेश नम्बर 3 को हाम्रो सामुदायिक संवाददाता साथी संगीता तामाङले किशोर किशोरी तथा युवासँग कुराकानी गरेर आफ्नो भोगाई तथा समस्या किन आफ्नो अभिभावक तथा परिवारसँग सेयर गर्नुपर्छ भनेर सोध्नु भएको थियो क्या, बरु उहाँहरूले के विचार सेयर गर्नुभयो सुनौ न, हुँदैन?
भइहाल्छ नि सबै।
सृजना न्युपाने, आफूलाई परेको समस्याहरू अभिभावकहरूलाई भन्दा चाहिँ अब नकारात्मक बाटो प्रति लाग्न नदिन र आफूलाई भएको समस्या बाबुआमा घर परिवारलाई भन्दाखेरि चाहिँ सकारात्मक प्रतिक्रिया दिने र नबिग्रिनको लागि बाटो देखाउने भएकोले नै सहज हुन्छ जस्तो लाग्छ।
मेरो नाम सावित्री न्युपाने। अभिभावकलाई भन्दाखेरि मन पनि हल्का हुने भयो र उनीहरूले राम्रो प्रतिक्रिया दियो भने सजग बाटो हिँड्नु पनि सिकाउने भयो।
रमेश देवकोटा, बुवा मम्मीहरूलाई भन्दाखेरि आफूलाई आनन्द हुन्छ, उनीहरूले पनि अब यस्तो गर्नु हुँदैन, यस्तो गर्नुपर्छ भनेर दिन्छ नि त ज्ञान, अर्थीहरू, बुद्धि, त्यही भएर नि बुवा मम्मीलाई सेयरिङ गर्छ।
मेरो नाम देव कुमारी पौडेल। आफ्नो भोगाई र समस्याहरू चाहिँ आफ्नो अभिभावकलाई भनेन भने आफूमा परेको समस्याहरू आफ्नो अभिभावकलाई थाहै हुँदैन। जब हामीले आफूमा परेको समस्याहरू अभिभावकमा राख्छौँ त्यसपछि मात्र अभिभावकलाई थाहा हुन्छ नि त कस्तो समस्या परिरहेछ, के भइरहेछ भन्ने कुरा थाहा हुन्छ। त्यो अभिभावकलाई केही कुराहरू हामीलाई परेको समस्याहरूको बारेमा थाहा भएपछि चाहिँ त्यही अनुसारको व्यवहारहरू गर्नुहुन्छ।
नमस्ते, मेरो नाम आचार्य। अब यो आफूलाई परेको समस्या अभिभावकलाई भन्नुभएको कारण चाहिँ साँच्चै नै त्यो समस्याको समाधानको उपाय बाटो खोज्नको लागि हो। जुन आफूले समस्या राख्दा चाहिँ त्यो समस्या चाहिँ के हो अनि त्यो समस्या समाधान गर्नको लागि चाहिँ के गर्नुपर्छ भनेर परिवारबाट सल्लाह सहयोग पाइन्छ भनेर नै परिवारमा राखिन्छ।
आफ्नो विचार राख्नु हुने सबै जिग्रीलाई धेरै धेरै धन्यवाद। र आवाज रेकर्ड गरेर पठाउनु हुने हाम्रो प्रदेश नम्बर 3 को सामुदायिक संवाददाता जिग्री संगीता तामाङलाई पनि धेरै धेरै धन्यवाद छ है।
र सबिन, उहाँले कति मजाले भन्नुभएको है, हाम्रो अभिभावकलाई हाम्रो बानी, व्यवहार, भावना कस्तो छ भनेर राम्ररी थाहा हुन्छ। जति आत्मीय उहाँहरूको साथमा हुँदा महसुस हुन्छ त्यति आत्मीयता, माया अनि साथ अरूबाट हामीले कमै पाउँछौ भनेर।
त्यही त सविता झिरी, त्यसैले मलाई त के लाग्छ भन्दाखेरि झिरी, हामीले एक्लै रमाउने भन्दा पनि जति सक्यो त्यति समय आफ्नो अभिभावकसँग बिताउने कुरा गर्ने र अभिभावकले पनि आफ्ना बालबालिका कुरा सुन्ने गर्नुपर्छ, जसले गर्दा दुई पुस्ता बीच रहेको दूरी कम गर्नमा मदत गर्छ, हो कि भन त सविता?
पक्कै पनि हो नि सबिन। बरु सुन न, यही विषयमा रहेर हाम्रो साथीलाई यो हप्ताको भिवाई प्रश्न सोध्न अनि अघिल्लो हप्ताको भिवाई प्रश्नमा साथीले नै पठाउनु भएको विचार सुनाउन रसिक र करुणालाई बोलाउने हो कि?
सही हो सविता जी, सही हो।
हेलो साथी, सन्चै हुनुहुन्छ? तपाईँलाई यो हप्ताको भिओआई प्रश्न सोध्न अनि अघिल्लो हप्ताको भिओआई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू सुनाउन आइसकेको छु है। म तपाईँको आफ्नै साथी रसिक।
रसिक सँगै म पनि छु है साथी। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने साथी करुणा। र साथी, यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा किशोर किशोरी र अभिभावकका बीच प्रभावकारी कुराकानी हुन कतिको आवश्यक छ?
साथी, प्रश्न फेरि एकपटक भन्छु है, तपाईँको विचारमा किशोर किशोरी र अभिभावक बीच प्रभावकारी कुराकानी हुन कतिको आवश्यक छ?
यो प्रश्नमा तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो नाम ठेगाना सँगै आफूलाई लागेका विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
पक्कै पनि। र साथी अब भने कार्यक्रममा पालो भएको छ अघिल्लो हप्ताको VOY प्रश्नमा तपाईँलाई नै पठाउनु भएको विचारहरू सुनाउने र अघिल्लो हप्ताको VOY प्रश्न रहेको थियो स्थानीय तहको बजेटको बारेमा तपाईँले के बुझ्नु भएको छ।
यो प्रश्नमा हामीलाई धेरै साथीले आफ्नो विचार लेखेर पठाउनु भएको छ र सबै साथीको विचार समेट्ने गरी हामीले केही विचार कार्यक्रममा ल्याएका छौँ। र मेरो हातमा भोजपुरको साथी जुनाको विचार छ, उहाँ लेख्नुहुन्छ, मैले चाहिँ स्थानीय तहको बजेट मार्फत कुन कामलाई छुट्याएको रहेछ र के कस्ता कार्यक्रममा लगानी हुन्छ भन्ने कुराको बारेमा बुझ्न मन लाग्छ र बुझ्ने पनि गर्छु भनेर आफ्नो विचार लेख्नु भएको छ।
यस्तै गगन फेदी काठमाडौँबाट साथी मसली तामाङ लेख्नुहुन्छ, स्थानीय तहबाट स्थानीय क्षेत्रमा आवश्यक बजेट छुट्याएको हुन्छ, युवा रोजगार कार्यक्रम, सडक निर्माण, खाने पानी, सरसफाई, महिला उद्यमी सिप तालिम, पर्यटन, स्वास्थ्य शिक्षा, पुनर्निर्माण लगायत महिला बालबालिका तथा अपाङ्ग मैत्री बजेट स्थानीय तहबाट उपलब्ध हुन्छ र कार्यान्वयन हुन्छ भनेर लेख्नु भएको छ।
र आफ्नो नाम र ठेगाना नलेख्नु भएको साथी भन्नुहुन्छ, विकेन्द्रीकरणको सिद्धान्त अनुरूप देशलाई 3 तहमा बाँडिएको छ जसमध्ये एउटा तह हो स्थानीय तह, जुन तह जनताको नजिक हुन्छ। स्थानीय तहमा जनताको सहभागिताद्वारा विकास प्रस्ताव तर्जुमा तयार गरिन्छ जसले विकास कार्य तीव्र रूपमा सञ्चालन हुन्छ र विकासमा चाहिँ जनसहभागिता एकदमै हुनुपर्छ भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ।
आफ्नो विचार राख्नुहुने सबै साथीलाई धेरै भन्दा पनि धेरै धन्यवाद। र साथी यो हप्ताको VOY प्रश्नमा पनि आफ्ना यस्तै रचनात्मक विचार हामीलाई पठाउँदै गर्नु होला है त।
समस्या तपाईँको सुझाव हाम्रो।
अब पालो चिट्ठी इमेल र SMS को साथीलाई साथीको सल्लाह।
रसिक अब चाहिँ कार्यक्रममा साथीले नै पठाउनु भएको समस्या र जिज्ञासामा छलफल गरौँ न, हुँदैन?
भइहाल्छ नि करुणा। र मेरो हातमा एकजना साथीले पठाउनु भएको समस्या छ र उहाँ लेख्नुहुन्छ, म भर्खर SEE परीक्षा उत्तीर्ण गरेर बसेको छु र मलाई मेरो रोजाइको विषय पढ्न मन छ, तर मेरो आमा बुवाले भने मेरो भन्दा पनि उहाँहरूको रोजाइको विषय पढ्न कर गरिरहनु भएको छ। यस्तो अवस्थामा मैले आमा बुवालाई कसरी सम्झाउन सक्छु भनेर उहाँले लेख्नु भएको छ।
साथी हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या सेयर गर्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
हुन त साथी तपाईँले आफूलाई पढ्न मन लागेको विषय कुन भनेर खुलाउनु भएको छैन, तर हामी महसुस गर्न सक्छौँ कि आफूलाई पढ्न मन लागेको विषय परिवारको दबावमा आएर पढ्न नपाउँदा तपाईँलाई कति गाह्रो भइरहेको छ भनेर।
हो नि रसिक, तर तिमीलाई लाग्दैन हाम्रो साथीको बुबा आमाले साथीकै राम्रो भविष्यको लागि उहाँहरूको रोजाइको विषय पढ्न दबाब दिनु भएको होला भनेर? किनकि हरेक आमा बुबाको सपना हुन्छ नि रसिक, आफ्नो छोराछोरीले राम्रो गरून्, राम्रा राम्रा अवसरहरू पाउन् अनि उनीहरूको जीवन सुखी र खुसी होस् भन्ने
लाग्छ नि करुणा। किनकि हाम्रो आमा बुबाले हामीलाई आफूले देखेको भोगेको आधारमा अनि आफ्नो छोराछोरीको उज्जवल भविष्यको लागि यो गर त्यो गर भन्नुहुन्छ, र उहाँहरूलाई आफ्नो छोराछोरीले आफूले भनेको काम वा पढाइमा राम्रो गर्न सक्छन् भन्ने विश्वासले गर्दा पनि त्यस्तो भन्नुभएको हुन सक्छ के?
त्यो त हो, तर नि रसिक मलाई त के लाग्छ भने नि आफूलाई मन नहुँदा नहुँदै पनि बुबा आमाले भन्नुभयो भनेर उहाँहरूको रोजाइको विषय पढ्दा त न त हामीले राम्ररी पढ्न सक्छौँ न त हामी खुसी नै हुन सक्छौँ नि, हो कि होइन भन त?
हो नि करुणा, किनकि हामीले हाम्रो आमा बुवाले भन्नुभएको विषय लिएर पढ्न सक्ने नै छौँ भने पनि आफ्नो रोजाइले भन्दा पनि करले त्यो विषय पढ्दा पढाइमा ध्यानै दिन सक्दैनौँ। मैले आफ्नो लागि भन्दा पनि आमा बुवाको लागि पढिरहेको छु भन्ने नकारात्मक भावना मनमा आइरहन्छ जसले गर्दा हाम्रो पढाइ राम्रो हुँदैन नि।
र त्यही नकारात्मक भावना अनि सोचका कारण हामी अन्य कुराबाट खुसी खोज्न थाल्छौँ जसले गर्दा विभिन्न गलत क्रियाकलापतिर पनि लाग्न सक्छौँ नि, होइन त साथी?
हो नि, त्यसैले मलाई त के लाग्छ भने नि करुणा, सबैभन्दा पहिले हाम्रो साथीले आफूले पढ्न चाहेको विषय के कारणले आफूलाई मन परेको हो, त्यो विषयका स्कोप के छन्, त्यो विषय पढेर भविष्यमा मैले के गर्न सक्छु भनेर राम्ररी बुझ्नुपर्छ। र त्यो किन भन्दा नि साथी, कहिलेकाहीँ हाम्रो अभिभावकलाई हाम्रो रोजाइको विषयको बारेमा जानकारी नहुँदा पनि त्यस्तो भन्नुभएको हुन सक्छ के?
त्यसैले नि साथी तपाईँले आफ्नो रोजाइको विषयमा सबै जानकारी लिएर आफ्नो बुबा आमालाई तपाईँहरूको सुझाव पनि ठिक हो, तपाईँहरूले मेरै खुसीको लागि भन्नुभएको हो, तर मैले तपाईँहरूले भन्नुभएको विषय पढेँ भने आफूले सोचेको जस्तो गर्न सक्दिनँ किनकि त्यो विषय मेरो लागि राम्रो होइन भनेर प्रभावकारी रूपमा भन्न सक्नुहुन्छ।
हो नि करुणा, त्यसरी प्रभावकारी रूपमा आफ्नो कुरा राख्दा उहाँहरूलाई पनि तपाईँलाई अझ नजिकबाट चिन्न, तपाईँले रोज्नु भएको विषयमा जानकारी लिन पनि सजिलो हुन्छ र उहाँहरूको विचार बुझ्न पनि सहयोग मिल्छ नि, हो कि होइन भन त?
सही हो रसिक, किनकि नि साथी, कहिलेकाहीँ हामीले हाम्रो बुबा आमाको ठाउँमा आफूलाई राखेर नहेर्दा, उहाँहरूसँग राम्ररी कुराकानी नहुँदा अनि आफ्नो कुरा उहाँहरूलाई बुझाउन नसक्दा पनि समस्या आइरहेको हुन्छ।
हो नि, त्यसैले नि साथी, उहाँहरू तनावमा वा हतारमा नहुनु भएको बेला कुरा गरेर उहाँहरूको कुरा पनि सुन्नु होला अनि उहाँहरूलाई पनि आफ्नो कुरा नरिसाइकन प्रष्टसँग भन्नु होला है।
हो नि रसिक, त्यही भएर नि साथी, सबैभन्दा पहिले राम्रोसँग आफ्नो रुचिको विषयमा बुझ्नु होला र आफ्नो बुबा आमालाई राम्ररी बुझाउनु होला, उहाँहरूले तपाईँको कुरा पक्कै पनि सुन्नुहुनेछ। किनकि नि साथी, बुबा आमाको लागि आफ्नो छोराछोरीको खुसी र सफलता भन्दा ठुलो कुराहरू केही पनि हुँदैन।
हो नि साथी, हामीलाई विश्वास छ, हामीले गरेको छलफलले पक्कै पनि तपाईँलाई सहयोग पुग्यो होला। तपाईँको बुवा आमाले तपाईँको कुरा राम्ररी सुन्नुहोस् र तपाईँको समस्या छिटो भन्दा पनि छिटो समाधान होस्। कार्यक्रम साथीसँग मनका कुराको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है।
र साथी, हामीले गरेको छलफल र दिएको जानकारी तपाईँलाई उपयुक्त भयो वा भएन भनेर लेखी पठाउन पनि नबिर्सिनु होला है त।
घरे सुन न, अस्ति हाम्रो टोलमा बस्ती स्तरको योजना छनौट हुँदा त यसपालि म पनि सहभागी भएँ नि।
आच्छा, हो र, कति बुझेकी मेरी बिमली, अनि के के योजना मागे त? रुमाल धोएर
हामीले महिलाका लागि मैनबत्ती बनाउने तालिम, ब्युटी पार्लर सम्बन्धी तालिम र महिलाको नेतृत्व विकास सम्बन्धीको तालिम माग्यौँ। अनि तिमीहरूले चाहिँ के माग्यौ नि?
अब हामीले पनि खत्रै कुराहरू मागेछौ नि।
कस्तो खत्रै कुरा माग्यौ र?
अब हामीले हाम्रो गाउँको युवाको लागि मोबाइल रिपेयरिङ तालिम, कम्प्युटर सम्बन्धी तालिम अनि उद्घोषण सम्बन्धी तालिम माग गर्यौ नि। रुमाल धोएर
ए, कस्तो राम्रो कुराहरू मागेको रहेछौ। अब पछि हामीले मागेको योजनाहरू परे कि परेनन् भनेर बुझ्न नि जानुपर्छ है।
त्यो त चासो लिएर बुझ्न जानु पर्यो नि। रुमाल धोएर
घने, बिर्खे र बिमलीले त आफ्नो टोलमा बस्ती स्तरको योजना छनौट हुँदा सहभागी भएर योजनाहरू माग गरेछन्
र पछि योजना परे कि परेनन् भनेर चासो लिएर बुझ्न जाने कुरा नि गरिरहेका छन्।
के तपाईँले चाहिँ तपाईँको बस्तीमा बस्ती स्तरको योजना छनौट प्रक्रिया हुँदा सहभागी हुनुभयो? सहभागी हुनुभयो भने के कस्ता योजनाहरू माग गर्नुभयो? यदि सहभागी हुनु भएन भने किन हुनु भएन?
आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी भई आफ्ना कुरा हामीलाई भन्नुहोस्।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई सिएस टाइप गरी एउटा खाली ठाउँ छोडेर 371 71 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनु होला। त्यस्तै एनटिसी प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र एनसेल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज RADIO SAJHABOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMKRADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्ना कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौं जवाफदेहिता खोजौं।
ल त जिरी, आजको लागि बिदा मागेर जाने बेला पनि भइसकेको छ, त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने एनटिसी प्रयोग गर्ने साथीका लागि 1660010045 र एनसेल प्रयोग गर्ने साथीका लागि 9801572000 हो यो नम्बरमा फोन गरेर आफूलाई लागेको कुरा निशुल्क रूपमा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है जिग्री।
त्यस्तै तपाईँले फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर
3444000
साथी हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै आजको लागि भने साथीसँग मनका कुराका सबै साथी रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हसिले रसिले अनि चिटिक्क परेकी प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हसिलो रसिलो चिटिक्क परेको जिगी सबिन पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।